بسم الله الرحمن الرحيم. والسارق والسارقة فاقطعوا أيديهما جزاء بما كسبا نكالا من الله والله عزيز حكيم. فمن تاب من بعد ظلمه وأصلح فإن الله يتوب عليه إن الله غفور رحيم. أَلَمْ تَعْلَمْ أَنَّ اللَّهَ لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ يُعَذِّبُ مَن يَشَاءُ وَيَغْفِرُ لِمَن يَشَاءُ وَاللَّهُ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ. ان آیات مبارکہ کا ترجمہ یہ ہے، اے ایمان والو، اللہ سے ڈرو، یہ ذرا یہ نکال دینا. جمع یہ ہے کہ چوری کرنے والا مرد اور چوری کرنے والی عورت کا ہاتھ کاٹ دو، کہ ہاتھ کاٹ دو. تاکہ ان کو اپنے کیے کا بدلہ ملے اور اللہ تعالیٰ کی طرف سے عبرتناک سزا ہو. اور اللہ صاحب اقتدار بھی ہے، صاحب حکمت بھی. پھر جو شخص اپنے ظالمانہ کارروائی سے توبہ کر لے اور معاملات درست کر لے تو اللہ اس کی توبہ قبول کر لے گا. بے شک اللہ تبارک و تعالی بہت بخشنے والا، بڑا مہربان ہے. کیا تم نہیں جانتے کہ آسمانوں اور زمین کی حکمرانی صرف اللہ کے پاس ہے؟ وہ جس کو چاہے عذاب دے اور جس کو چاہے بخش دے، اور اللہ ہر چیز پر پوری قدرت رکھتا ہے. یہ پچھلی آیتوں میں ڈاکہ ڈالنے کا کیا حکام ذکر کیے گئے تھے کہ ڈاکہ کی کیا سزا ہوتی ہے. ڈاکہ تو اس مسلح کارروائی کو کہتے ہیں جس میں ہتھیاروں کے زور پر کسی کا مال چھینا جائے، یا صرف ڈرائے دھمکایا جائے، یا بغاوت کی جائے. تو اس وقت میں وہ ڈاکہ یا رہزنی یا محاربۃ اللہ و رسول ہی کہا جاتا ہے. لیکن چوری اس سے نسبتاً اہون چیز ہے، اگرچہ بڑی خطرناک ہے، لیکن ڈاکے کے مقابلے میں چوری کا فرق یہ ہے کہ ڈاکے میں مسلح کارروائی ہوتی ہے اور چوری کے اندر مسلح نہیں، بلکہ چوری چھپے کسی طرح کوئی آدمی کسی کی کوئی چیز چرا لیتا ہے تو اس کو سرقہ یا چوری سے تعبیر کیا جاتا ہے. تو اس کی سزا اللہ تبارک و تعالی نے یہاں مقرر فرمائی ہے کہ فقطعوا ایدیہما، یعنی چور چاہے مرد ہو چاہے عورت ہو، اس کی سزا یہ ہے کہ اس کے ہاتھ کاٹ دیے جائیں. اور اس کی تفسیر باری تعالیٰ نے اس طرح فرمائی کہ جزاء بما کسبا نکالا من اللہ، کہ یہ بدلہ ہے ان کی کمائی کا، جو کچھ انہوں نے کمائی کی یا جو عمل کیا اس کا بدلہ ہے. عبرت ہے، عبرت انگیزی ہے میں اللہ تبارک و تعالیٰ کی طرف سے. یعنی دو چیزیں بیان فرمائیں، ایک سزا اور دوسرے عبرت، کہ دوسروں کو عبرت دلانا. اللہ تعالیٰ کی طرف سے یہ تنبیہ ہے، عبرت دلانا ہے لوگوں کو. ان دونوں چیزوں کا ذکر باری تعالیٰ نے باب عطف کے بغیر کیا. جزاء بما کسبا و نقالا من اللہ نہیں فرمایا, بلکہ جزاء بما کسبا نقالا من اللہ. اس سے یہ بات واضح ہوتی ہے کہ سزا کا پہلو جس طرح اس ہاتھ کاٹنے میں ہے, اسی طرح اسی کے ساتھ ساتھ در حقیقت لوگوں کو عبرت دلانا مقصود ہے. اللہ تعالیٰ کی یہ عجیب حکمت ہے کہ سزا تو اتنی سخت مقرر فرمائی ہے کہ ہاتھ کاٹ دیے جائیں, لیکن اس سزا کے واقع کرنے کے لیے کسی شخص کے اوپر بڑی بہت کڑی شرائط عائد فرمائی ہے. یعنی مثلا اگر کوئی چھوٹی موٹی چیز اٹھا کے بھاگ جائے اور لے جائے, چوری کر لے, اندر سے کر لے, گھر میں سے کر لے, کپڑوں میں سے کر لے, کوئی چھوٹی موٹی چیز, تو اس پر ہاتھ کاٹنے کی سزا نہیں ہوتی. ایک تو مقدار مقرر کر دی گئی ہے کہ مقدار یہ ہے کہ امام ابو رحمۃ اللہ علیہ کے نزدیک وہ ایک دینار ہے. ایک دینار جو ہے وہ بھی اچھی خاصی قیمت ہوتی ہے آج کل کے حساب سے, تو کم سے کم اتنی کی چوری ہو. پھر یہ کہ سامنے سے کوئی اٹھا کے لے جائے تو یہ چوری نہیں ہے, اس کو سرقہ نہیں کہا جاتا, اس پر حد نہیں ہے, یعنی ہاتھ کاٹنے کی سزا نہیں ہے. بلکہ اسی وقت ہے ہاتھ کاٹنے کی سزا جب کوئی آدمی کسی کی خفیہ جگہ سے کوئی چیز چرا کر لے کر جائے, یعنی اس نے اس کو حفاظت سے رکھا ہوا تھا. ایک صورت یہ ہے نا, کسی کی چیز کوئی پڑی ہوئی تھی سڑک کے اوپر تو ایک آدمی اٹھا کے لے گیا, گناہ تو وہ بھی ہے اور سزا بھی اس کے اوپر ہے, لیکن ہاتھ کاٹنے کی نہیں. ہاتھ کاٹنے کی سزا اس وقت ہوگی جبکہ کسی شخص نے کوئی چیز اپنی حفاظت سے خفیہ طور پر رکھی ہوئی ہے اور چور وہاں تک پہنچ کر اس کو لے جاتا ہے, اس کی حفاظت کی جگہ سے نکال کر لے جاتا ہے, تب اس کے اوپر چوری کا اطلاق ہوگا. پھر چوری کے لیے دو گواہ ضروری ہیں, دو گواہ یہ گواہی دیں کہ ہم نے اپنے آنکھوں سے اس کو چوری کرتے ہوئے دیکھا ہے. چوری کرنے کے معنی کیا ہے؟ چوری کرتے ہوئے دیکھا ہے کہ جو محفوظ جگہ ہے اس محفوظ جگہ سے اس کو باہر لاتے ہوئے دیکھا ہے. تو اس وقت اس کو کہا جائے گا کہ یہ گواہی دی ہے انہوں نے چوری کی. اگر فرض کرو کسی نے کہا میں بھاگتے ہوئے دیکھا, اس کو ہاتھ میں یہ تھا, تو وہ چوری ثابت نہیں ہوئی, یعنی سرقہ قابل حد ثابت نہیں ہوا. اگر کوئی یہ کہے کہ جی میں نے اس کو اٹھاتے ہوئے دیکھا تھا, نکلتے ہوئے نہیں دیکھا, تو اس پر بھی حد نہیں ہوگی, ہاتھ نہیں کاٹے جائیں گے. لیکن جب دو گواہ, عینی گواہ, اور عینی گواہ بھی کیسے, جو کبائر سے محفوظ ہوں, گناہ کبیرہ انہوں نے نہ کیا ہو اور پاکباز ہوں, ایسے دو گواہ آنکھوں سے دیکھنے کی گواہی دیں کہ میں نے یہ اس کو چوری کرتے ہوئے دیکھا ہے, اس طرح کہ یہ محفوظ جگہ سے سامان نکال کر باہر لے جا رہا تھا, تب ہاتھ کٹیں گے. اگر قرائن کی بنیاد پر سزا ہو رہی ہو, گواہی کوئی نہ ہو, بہت سی مرتبہ قرائن ہوتے ہیں نا کہ انسان کے پاس گواہ تو کوئی نہیں ہوتا لیکن قرینے ہوتے ہیں, کہ ایک آدمی کو دیکھا کہ وہ ایک گٹھڑی اٹھا کے بھاگ رہا تھا, گھر کسی گھر کے دروازے سے نکلا, ہاتھ میں گٹھڑی تھی اس کی, और अब यह पता नहीं कि गठरी किसकी थी, घर के करीब से नहीं गुजरा, घर के अंदर से नहीं निकला, घर के करीब से मैं देखा किसी ने। और उसी वक्त में घर के रहने वाले जो हैं वो चीख पुकार कर रहे थे कि भाई हमारे यहाँ माल लूट गया लूट गया। अब ऐन उस वक्त तो नहीं देखा जिस वक्त के वो गठरी लेकर घर से निकल रहा था, लेकिन करीना बता रहा है कि भाई ये लोग हाथ में लेके जा रहा था, अंदर लोग जो है चीख पुकार कर रहे थे कि हमारा माल चोरी हो गया। तो इस करीने के ऊपर सजा होती है, लेकिन हाथ काटने की नहीं होगी। हाथ काटने की सजा उसी वक्त होगी जब दो गवाह ये गवाही दें कि हमने इनको चोरी करते हुए इस तरह देखा है कि महफूज जगह से ये बाहर निकाल रहा था सामान। तो अल्लाह तबारक व तआला ने यह निजाम बनाया है कि जितनी सजा सख्त है उतनी ही उस सजा को नाफिज करने की शराइत सख्त है, जब तक के वो खास शराइत पूरी ना हो उस वक्त तक किसी के हाथ नहीं काटे जाते। लेकिन जब ये चीजें साबित हो जाए तो फिर हाथ काटने की सजा इस तरह दी गई है कि फरमाया नकालम मिनल्लाह, उसका मकसद यह है कि एक मर्तबा किसी का हाथ कट गया और भरे मजमे में कट गया, लोगों ने देख लिया कि यह हशर होता है चोरी का, तो एक आदमी का हाथ गया और हजारों इंसानों को इबरत हो गई। नकालम मिनल्लाह, यह अल्लाह ताला की तरफ से इबरत का सामान है जो अल्लाह ताला ने मुकर्रर किया। अब बाद लोग आजकल इस तरह की बातें करते हैं कि भाई ये तो बड़ी वहशियाना सजा है, बड़ा संग दिलाना अमल है। अब अजीब बात है कि उनको मुजरिम का संग दिलाना अमल याद नहीं आता, याद नहीं रहता। यानी मुजरिम ने तो बड़ा शरीफाना काम किया था, हम उसके साथ संग दिलाना काम कर रहे हैं, वो नजर नहीं आता और उसका हाथ नजर आ जाता है। एक जमाने में लोगों को एतराज होता था, अरे बात जो है सिरा के अकल पसंद कहलाते हैं या अकल परस कहलाते हैं, उसी में एक शायर था अबू लाला महर्री, वो मशहूर है शाम का शायर, शायर के एतबार से बहुत मशहूर है, लेकिन साथ ही उसको कुछ दीन से ताल्लुक नहीं था, बल्कि दीन के खिलाफ एक बागियाना किस्म के ख्यालात थे। तो उसने एक शेर कहा जिसमें शरीयत के तजाद को बयान कर रहा था कि शरीयत में यह तजाद है। शेर यह कहा कि यदुम बिखम्स मिन अस्जदिन बुदियत फमा बालुहा कुतअत फी रुबउ दीनारी। वो कहता है कि अगर कोई शख्स किसी का हाथ काट दे जुल्मन तो उसकी दियत जो होती है वो 500 दीनार होती है, 500 दीनार उसकी दियत बनती है, यानी उसका हाथ काटने का जो मुआवजा है मजलूम को शरीयत में 500 दीनार देने पड़ेंगे कम से कम अगर कोई शख्स किसी का हाथ काट दे। लेकिन वही शरीयत ये कहती है कि अगर किसी ने चौथाई दीनार चोरी कर लिया तो उसका हाथ काटा जाएगा। तो एक जगह तो ये कह रहे हैं कि हाथ की कीमत ये है कि 500 दीनार, अगर कोई काटे किसी का हाथ तो 500 दीनार वाजिब होंगे, और अगर कोई चौथाई दीनार चोरी कर ले तो उसके ऊपर कतयद की सजा हो जाती है, हाथ काटने की सजा हो जाती है। तो ये उसने शरीयत में तजाद साबित करने की कोशिश की। उसका जवाब दिया इमाम शाफी रहमतुल्लाह ने, शेर ही में जवाब दिया, और जवाब में फरमाया कि हुना का मजलूमतुन गालत बिकीमतिहा महा हुना जलमत हानत अल बारी। वहां जब कोई शख्स जुल्मन किसी का हाथ काटता है तो वो हाथ मजलूम होता है, उसकी वजह से उसकी कीमत बढ़ी हुई है 500 दिनार। और यहां चोर जो है उसका हाथ ये जो है इसके जालिम का हाथ है, जालिम हाथ है, तो ये उसकी कीमत थोड़ी सी रह गई, 2 दिनार रह गई। तो हकीकत यह है कि जालिम के हाथ को अगर काट दिया गया और उसकी वजह से हजारों अफराद की जान माल महफूज हो गई, तो ये कोई घाटे का सौदा है। तो इसलिए ये एतराज़ फजूल है। जब अल्लाह ताला की तरफ से कोई हुक्म आता है तो वही उसको उसकी हिकमतों को जानता है। इसीलिए आगे फरमाया वल्लाहु अज़ीज़ुन हकीम, अल्लाह ताला साहिब इख्तदार भी है और हिकमत वाला भी है। साहिब इख्तदार है इसलिए कि सारी कायनात का मालिक है, तो जो कुछ हुक्म देगा वो नाफिज होना है क्योंकि इख्तदार उसी का है और उसके बारे में कोई ये समझे कि जैसे बेमुहार बादशाह हुआ करते थे कि वो अपनी मर्जी चलाते थे, जैसा चाहे कहते थे, चाहे जुल्म हो चाहे हक। तो साहिब इख्तदार होने के साथ साथ बारी ताला हिकमत वाला है, लिहाजा कोई ऐसा हुक्म जारी नहीं करता जिसमें हिकमत ना हो। लिहाजा इस हुक्म में भी हिकमत है, यह हिकमत पर मबनी है। वल्लाहु अज़ीज़ुन हकीम, अल्लाह ताला साहिब इख्तदार भी है, हिकमत वाला भी है। आगे फरमाया फमन ताबा मिन बादे ज़ुल्मिही व अस्लह फइन्नल्लाह यतूब अलैह, कि अगर चोरी के बाद उस कोई शख्स जो चोरी जिसने चोरी की है वो अगर तौबा कर ले अपने जुल्म के बाद और अपनी इसलाह कर ले तो अल्लाह तबारक व ताला उसकी तौबा कबूल करता है। यानी ये गुनाह हो गया तो उसके बाद अगर तौबा कर ले तो उस तौबा को अल्लाह ताला कबूल फरमा लेगा। यहां ये बात जिक्र करना मुनासिब है कि डाका डालने की जो शरीय सजा पीछे बयान की गई थी उसमें भी माफी का जिक्र है और चोरी की सजा के बाद भी माफी का जिक्र है, लेकिन दोनों जगह की माफी के बयान में एक खास फर्क है और इसी फर्क की बिना पर दोनों सजाओं में माफी का मफहूम फुकहा के नजदीक मुख्तलिफ है। डाका जनी की सजा में तो हक ताला ने बतौर इस्तिस्ना फरमाया इल्ला लज़ीन ताबू मिन क़ब्ल अन तक़दिरू अलैहिम, यानी डाका डालने वालों में से कोई जो है वो लोग डाका डालने वाले लोग अगर तौबा कर लें क़ब्ल इसके कि तुमने उनको गिरफ्तार किया हो तो वो इस सजा से बच जाएंगे, यानी दुनिया की सजा से भी बच जाएंगे। लेकिन चोरी की सजा के बाद जो माफी का जिक्र है उसमें इस सजाए दुनियावी से इस्तिस्ना नहीं, बल्कि आखिरत के अतबार से उनकी तौबा मकबूल होने का बयान है। यहां ये नहीं कहा गया कि तो गिरफ्तार होने से पहले अगर वो तौबा कर लें तो उनकी सजा माफ हो जाएगी दुनियावी सजा, बल्कि मतलब यह है कि अल्लाह ताला उनके जुर्म को माफ फरमाकर आखिरत की सजा से निजात देंगे। लिहाजा अक्सर फुकाहे किराम का कौल यही है कि डाकू अगर गिरफ्तार होने से पहले तौबा कर लें तो डाके की शरीय सजा उन पर जारी ना होगी, लेकिन चोर अगर चोरी करने के बाद चाहे गिरफ्तारी से पहले या बाद में चोरी से तौबा कर ले तो हद सरका जो दुनियावी सजा है यानी हाथ का काटना वो माफ नहीं होगी। हाथ तो कटेगा लेकिन आखिरत की सजा से वो तौबा के बाद बच जाएगा। इसलिए दोनों का यह फर्क समझ लेना जरूरी है। फिर बादशाह ने फरमाया कि इन्नल्लाह गफूर रहीम, अल्लाह ताला बहुत बख्शने वाला बड़ा रहम करने वाला है, लिहाजा बड़े से बड़े गुनाह से अगर कोई तौबा कर ले तो अल्लाह ताला तौबा कबूल फरमा लेता है। अलम तालम अन्नल्लाह लहू मुल्कु समावाती वल अर्ज, फिर ये अल्लाह ताला ने अपनी कुदरत का बयान फरमाया कि जो दिमाग में ख्याल पैदा होता है कि भाई ये तो बहुत ही बहशियाना सजा है अलऔज़ु बिल्लाह, तो अरे भाई तुम नहीं जानते, सल्तनत अल्लाह ही की है आसमान और ज़मीन के अंदर, वही जानता है, जिस पर चाहता है अजाब दे देता है, जिसको चाहता है माफ़ करता है, यानी अपनी हिकमत बालगा के तहत जिसको वो चाहता है तो उसको अजाब देता है और जिसको चाहता है बख्श देता है। वल्लाहु अला कुल्ली शयइन क़दीर, और अल्लाह तबारक व तआला हर चीज़ पर कुदरत रखता है। وصلى الله تعالى على خير خلقه
www.dasquran.com